कोरोना भाइरस फेरि एक तातो विषय बनेको छ, इट्स हट टपिक अगेन। हामी अहिले ओमिक्रोनसँग लडिरहेका छौँ, सङ्क्रमणहरू डढेलो चाहिँ फैलिरहेका छन्। हामीले फेरि समाचार र सुरक्षा नियमहरूमा हामीले ध्यान दिन थालेका छौँ। कोरोना एक गम्भीर समस्या हो, हामी सबैलाई थाहा छ, तर पापको तुलनामा पाप जस्तो गम्भीर भने कोरोना भाइरस छैन। बढीमा बढी कोरोना भाइरसले शरीरलाई मार्न सक्छ, तर पापले आत्मालाई सधैँभरि नरकमा पठाउन सक्छ। कोरोना भाइरस जस्तै पाप विश्वव्यापी समस्या हो, इट्स अ युनिभर्सल प्रब्लम। पापले कुनै पनि ठाउँलाई अछुतो र अप्रभावित छाडेको छैन। त्यसैले पाप अस्तित्वमा छ, त्यसैले संसारमा दुःख कष्ट अस्तित्वमा छ। सबै दुःख कष्टको जड पाप हो, मूल जड, मूल कारण, रुट प्रब्लम पाप हो। यो संसारमा दुःख कष्ट अपरिहार्य छ। हामी पतित संसारमा, खसेको संसारमा भएको कारणले गर्दाखेरि दुःख भोग्छौँ, कष्ट भोग्छौँ। हामी यसकारण कष्ट भोग्छौँ किनकि हामी आफ्नो अधिकारको दुरुपयोग गर्ने पापबाट प्रभावित पतित मानिसहरूको अधीनमुनि रहेर पनि काम गर्छौँ। हामी झनै धेरै हामी यसकारण दुःख भोग्छौँ, कष्ट भोग्छौँ किनकि हामी क्रिस्चियन हौ, हामी ख्रिस्टलाई पछ्याउँछौँ र हामी माथिका अधिकारीहरू, मालिकहरू क्रिस्चियन होइनन्। मैले यो भनिरहेको छैन कि हाम्रा गैर क्रिस्चियनहरू सबै खराब छन्, दुष्ट छन्। त्यहाँ असल र भला नन क्रिस्चियन मालिकहरू पनि छन् र हामी उनीहरूको निम्ति परमेश्वरलाई धन्यवाद भन्छौँ। तर संसारमा हामीले स्वीकार गर्नुपर्ने कुरा, त्यहाँ खराब, क्रूर र एकदमै दमनकारी मालिकहरू पनि छन् अनि हामी पनि उनीहरू मुनि रहेर कसरी काम गर्नु पर्ने हुन्छ। हामी तपाईँ र मैले सायद अहिले काम गरेको ठाउँमा हामी माथिको बोस, सुपरभाइजर, मालिकहरू सायद खराब, क्रूर र तपाईँ कुबलो चिताउने किसिमको छ होला भने हामी क्रिस्चियन भएर हाम्रो मालिकहरूप्रति एक निर्दय मालिकहरूप्रति हामीले कस्तो किसिमको प्रतिक्रिया जनाउनुपर्छ, हाम्रो जवाफ कस्तो हुनुपर्छ? के हामीले विद्रोह र आन्दोलन गर्नुपर्छ? के त्यसो गर्न हामीलाई बाइबल अनुमति दिन्छ? कि अधिकांश मानिसहरूले गर्ने त्यसै होइन र विद्रोह र आन्दोलन, क्रान्ति जुन एउटा अहिले प्रवृत्ति बनेको छ, इट्स अ ट्रेन्ड, चलन हो यो। कि हामी भिडसँगै पछ्याउँछौँ, हाम्रो अधिकारीहरूको विरुद्धमा हामी आन्दोलनमा हामी खडा हुन्छौँ? बाइबलले के भन्छ? पत्रुस भन्छन्, कमारा हो अथवा कामदार हो, कर्मचारी हो, आफ्ना मालिकहरूका बोसहरूको अधीनमा बस्छ। भलो गर्नेहरूको मात्र होइन तर निर्दयहरूका अधीनमा पनि। आउनुहोस् हामी पहिलो पत्रुस दुई अध्यायबाट अझै विस्तृत रूपमा हेर्नेछौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा पहिलो पत्रुस दुई अध्यायको 18 पदलाई पढाउनु भएको होस्। तपाईँसँग बाइबल छैन भने हामीसँग भएको उपलब्ध बाइबल तपाईँले प्रयोग गर्न सक्नुहुन्छ र पहिलो पत्रुसको पत्रलाई हामी 1663 पृष्ठमा हामी पाउँदछौँ। पहिलो पत्रुस दुई अध्यायको हामी आज 18 पददेखि लिएर 25 पदसम्म हेर्नेछौँ। अठार पद, कमारा हो, सम्पूर्ण आदरपूर्वक आफ्ना मालिकहरूको अधीनमा बस। तिमीहरूमाथि दयालु र भला हुनेहरूको अधीनमा मात्र होइन तर निर्दयीहरूका अधीनमा पनि। परमेश्वरलाई सम्झेर कुनै मानिसले अन्यायपूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय छ, किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठुलो कुरा के छ र? तर तिमीहरूले असल गरेर पनि दुःख भोग्नुपर्दा धैर्यसँग सहन्छौ भने यो परमेश्वरमा ग्रहणयोग्य हुन्छ, किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हो। ख्रिस्टले भने तिमीहरूको निम्ति कष्ट भोग्नुभयो अनि तिमीहरूको लागि एउटा उदाहरण छोडिजानुभयो र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ। उहाँले कुनै पाप गर्नुभएन र उहाँको मुखमा कुनै छलको कुरा पाइएन। तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नु भएन, दुःख भोग्नुहुँदा उहाँले धम्की दिनुभएन, तर उचित न्याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्नुभयो। हामी पापका लेखी मरेर धार्मिकताको लेखी जियौँ भने उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो, किनभने तिमीहरू भेडाहरू चाहिँ बरालिरहेका थियौ तर अब तिमीहरूका आत्माको गोठालो र संरक्षक कहाँ फर्किआएका छौ। आजको वचनबाट तपाईँले सबै कुरा सम्झिन सक्नु भएन भने पनि एउटा कुरा सम्झिनुहोस्, जसलाई हामी मुख्य विचार भन्छौँ, मेन आइडिया, मुख्य विचार कि हामी आफ्ना मालिकहरूको अधीनमा बस्नुपर्छ, चाहे मालिक दयालु हुन् या निर्दयी। हामी आफ्ना मालिकहरूको अधीनमा बस्नुपर्छ, चाहे मालिक दयालु हुन् या निर्दयी। मुख्य विचार सो यसमुनि रहेर हामी तिनवटा कुराहरू हेर्नेछौँ आज। मालिकहरूको अधीनमा बस्ने आदेशलाई हामी हेर्नेछौँ सबैभन्दा पहिले, मालिकहरूका अधीनमा बस्ने आदेश, दोस्रो मालिकहरूका अधीनमा बस्ने कारण, दोस्रो मालिकहरूको अधीनमा बस्ने कारण र तेस्रो मालिकहरूको अधीनमा बस्ने उदाहरण, मालिकहरूको अधीनमा बस्ने उदाहरण। सो पहिले आदेश, त्यसपछि कारण र त्यसपछि उदाहरण। सो म्यान्डेट, मोटिभ अनि मोडल, हामी तिनवटा कुरा हेर्नेछौँ। मालिकहरूको अधीनमा बस्ने आदेश, मालिकहरूको अधीनमा बस्ने कारण र मालिकहरूको अधीनमा बस्ने उदाहरण। पहिलो मालिकहरूको अधीनमा बस्ने आदेश, 18 पदले भन्दछ, कमरा हो सम्पूर्ण आदरपूर्वक आफ्ना मालिकहरूको अधीनमा बस, तिमीहरूमाथि दयालु र भला हुनेहरूका अधीनमा मात्र होइन तर निर्दयहरूका अधीनमा पनि। सो पहिलो कुरा के छ भने हामी सबैजना कुनै अपवाद बिना आफ्ना मालिकहरूको अधीनमा बस्न बोलाइएका छौँ। पत्रुस भन्छन् आफ्ना मालिकहरूको अधीनमा बस, यो सुझाव होइन, आफ्ना मालिकहरूकोमा बस्ने यो कुनै छनौटको विषय होइन, तर यो त आज्ञा हो, यो आदेश हो, आफ्ना मालिकहरूको अधीनमा बस्नुपर्छ। सो को आफ्ना मालिकहरूमा बस्नुपर्छ, तर को बस्नुपर्छ? यहाँ पत्रुस भन्छन् कमारा हो, तर कमारा भनेको कमाराले कसलाई जनाउँदछ? सो कमारालाई हामी दास पनि भनेर चिन्दछौँ, सर्भेन्ट्स भन्छौँ, स्लेभ्स पनि भन्दछौँ। सो युद्धमा कैद भएर अपहरणमा परेर वा दासको घरमा जन्मेर मानिसहरू दास बन्ने गर्थे, कमारा बन्ने गर्थे। कानुनी रूपमा भन्नुपर्दा दासहरूलाई व्यक्तिको रूपमा गनिँदैन थियो, उनीहरूलाई मानिसको रूपमा हेरिँदैन थियो, तिनीहरूसँग वस्तु त कुनै अधिकार हुन्थेन। दास अथवा कमारा आफ्नो मालिकको सम्पत्ति थियो, पोजेसन थियो। त्यसकारण मालिकले आफ्नो कमारालाई उसको इच्छाअनुसार बेच्न सक्थ्यो, उसलाई मन नपरेमा उसले उसलाई अरूलाई दिन सक्थ्यो। उस कमारालाई उसको घर परिवारबाट अलग गरेर मालिकले कमारालाई परदेशमा बेच्न सक्थ्यो, पठाउन सक्थ्यो, पैसासँग साटफेट अथवा धन मालसँग उसले साटफेट गर्न सक्थ्यो। सो मानिसहरूले यसरी भन्ने गर्थे कि दास एक जीवित सम्पत्ति हो, एक बोल्ने उपकरण हो र प्राण भएको सम्पत्ति हो। सो दासलाई मानिसको रूपमा हेरिँदैनथ्यो, दासलाई कमारालाई एक सम्पत्तिको रूपमा हेरिन्थ्यो। तर पत्रुस भन्छन् कमारा हो, आफ्नो मालिकहरूको अधीनमा बस। के यसको मतलब हामी दास प्रथालाई समर्थन गर्दछौँ? के बाइबलले दास प्रथालाई समर्थन गर्दछ? अवश्य पनि गर्दैन। परमेश्वरले दासत्व सृष्टि गर्नुभएको होइन, दास प्रथा परमेश्वरको सृष्टिको योजना अंश होइन, परमेश्वरको रचना होइन। दास प्रथा पापी मानिसले आविष्कार गरेको यो प्रणाली हो। पत्रुसले दासत्वलाई समर्थन वा आशिष दिइरहेका छैनन् यहाँ, हामी यो कुरामा स्पष्ट हुनुपर्दछ। बरु उनले विश्वासी दासहरूलाई, विश्वासी कमाराहरूलाई कसरी एक व्यापक स्थापित समाजभित्र रहेर जिउने भनी बताइरहेका छन्। हो, हाम्रो समाजमा त अहिले हाम्रो समाज छैन, त्यो तत्कालीन समाजमा दास प्रथा थियो, अस्तित्वमा थियो भने त्यहाँनिर जति कमाराहरू थिए, दासहरू थिए, तीमध्ये कतिजना क्रिस्चियनहरू थिए भने उनीहरूलाई पत्रुसले भन्दछन् तिमीहरू कमारा हो, त दास प्रथा छ, त तिमीहरू अब यसरी जिउनुपर्छ। सो हाम्रो समाजमा विद्यमान दास प्रथाको सन्दर्भमा पनि हामीले हाम्रा मालिकहरूको अधीनमा बस्नुपर्छ। परमेश्वरले अझै पनि हामीलाई दमनबाट बस्नको लागि स्वतन्त्रता दिनुहुन्छ यदि हामी सक्छौँ भने। के दासत्व दमनबाट बस्नलाई त स्वतन्त्रता हामीसँग छ। पावलले कमारालाई यसरी भनेका छन् कुनै ठाउँमा कि स्वतन्त्र हुन सक्छौ भने त्यसको फाइदा उठाऊ, दास भइराख्नु, कमारा भइराख्नु आवश्यक छैन, सक्छौ भने त्यसको फाइदा उठाऊ, स्वतन्त्र हुन सक्छौ भने स्वतन्त्र हो। पहिलो कोरिन्थी 7:21 पदमा यसरी पनि आफ्नो चेलाहरूलाई भन्नुभएको छ, जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन् अर्को सहरमा भाग, मत्ती 10:23। तर कहिलेकाहीँ हामी त्यसो गर्न सक्दैनौँ, हामी स्वतन्त्र हुन सक्दैनौँ, हामीले चाहे खण्डमा हामी जागिर छोड्न सक्दैनौँ, बाध्यतामा हामी रहनुपर्ने हुन्छ। त्यसैले पत्रुस भन्छ कमारा हो सम्पूर्ण आदरपूर्वक आफ्ना मालिकहरूको अधीनमा बस। सो पहिलो कुरो, हामी सबैजना हाम्रा मालिकहरूको अधीनमा बस्न बोलाइएका छौँ। दोस्रो, हामी सम्पूर्ण आदरपूर्वक आफ्ना मालिकहरूको अधीनमा बस्न बोलाइएका छौँ। यहाँ आदरपूर्वक शब्दले अधीनताको मनोभावलाई, एटिच्युडलाई जनाउँदछ। हामी कामबाट ननिकाल्यौँ भनेर हामी आफ्नो मालिकहरूको अधीनमा बस्दैनौँ। कति मानिसहरू जागिर नगुमोस् भनेर कर्कापमा परेर मालिकहरूको आज्ञा पालन गर्दछ, तर सम्मान आज्ञाकारिताभन्दा बढी छ, फरक छ। तपाईँ कसैको आज्ञा मान्न सक्नुहुन्छ तर पनि आदर नगर्न सक्नुहुन्छ त्यो व्यक्तिलाई, कसैको कसैले भनेको मान्न सक्नुहुन्छ तर उसलाई आदर नगर्न सक्नुहुन्छ। आज्ञाकारिताको अर्थ आदर होइन, हामी केवल आज्ञा पालन गर्न बोलाएको छैनौँ तर सम्पूर्ण आदरपूर्वक अधीनतामा बस्न बोलाएका छौँ। हामी केवल अधीनतामा बस्दैनौँ तर हामी आदरपूर्वक अधीनतामा बस्दछौँ। हामी माथि परमेश्वरले नियुक्त गर्नुभएको अधिकारीहरूको हामी सम्मान गर्छौँ, यद्यपि हाम्रा कतिपय अधिकारीहरू मालिकहरू निर्दयी छन्, दुष्ट छन्, दमनकारी किसिमका छन्। हामी हाम्रो मालिकले भन्ने र गर्ने सबै कुरामा सहमत नहुन सक्छौँ तर हामी उहाँलाई आदर गर्छौँ, किनकि तपाईँ र मेरो मालिक परमेश्वरबाट नियुक्त भएकाहरू हुन्। तपाईँको सुपरभाइजर, तपाईँको बोस, तपाईँको लिडर, तपाईँ माथि हुनुहुने कुनै पनि व्यक्ति परमेश्वरले नियुक्त गर्नुभएको कारण उनीहरूलाई हामीले आदर गर्नुपर्ने हुन्छ। तेस्रो, हामी दयालु र भला हुनेहरूका अधीनमा मात्र होइन तर निर्दयी मालिकहरूको अधीनमा पनि बस्न बोलाइएका छौँ। हामी सबैजना आफ्नो मालिकहरूको अधीनमा बस्न बोलाइएका छौँ आदरपूर्वक, र दयालु र भला मालिकहरूको अधीनमा मात्र होइन तर निर्दयी मालिकहरूको अधीनमा पनि बस्न बोलाइएको छ, निर्दयी मालिकहरूको अधीनमा पनि बस्न बोलाइएका छौँ। हामी दास प्रथामा छैनौँ, हामीलाई सबैलाई यो कुरा थाहा छ, हामी कसैको दास छैनौँ र हाम्रो मालिक कोही पनि छैन। एक दास प्रथाको अर्थमा हाम्रो मालिक छैन तर हामीसँग रोजगारदाता छन्। हामी रोजगारदाता र कर्मचारी प्रणालीमा जिरहेको छौँ, इम्प्लोयर इम्प्लोई सिस्टममा छौँ हामी अहिले। हामी हाम्रो योग्यता अनुसार हामी लड्छौँ, हामी जागिर खान्छौँ, मन नलागे हामी छोड्छौँ। हामी कसैको दास बनिराख्नु पनि हामी समाजमा एउटा त्यो संस्कृतिहरू जिरहेका छैनौँ। तर त्यो एक समय, त्यो समय थियो जहाँ मानिसहरूले जिन्दगीभर अर्को दास भएर बस्नु पर्दथ्यो। हाम्रो नेपालमा पनि एक समय जब हामी हेर्छौँ भने, फर्केर हामी हेर्छौँ भने त्यो प्रथा थियो। सो हामी कसैको अन्डरमा रहेर अहिले पनि काम गर्छौँ, दास नभए तापनि हामी माथि मालिकहरू छन्। हामी कसैको अन्डरमा रहेर हामी काम गर्छौँ र सायद हाम्रा बोसहरू, हाम्रो मालिकहरू, हाकिमहरू निर्दय छन् होला, उनीहरू केवल कामको मात्र ख्याल राख्छन् होला। हाम्रो मालिक क्रूर र पापी हुन सक्छन् तर एकजनाको पापपूर्ण व्यवहारले अर्कोको पापपूर्ण व्यवहारलाई औचित्य साबित गर्न मिल्दैन। भन्नुको अर्थ, हाम्रो मालिकहरूको पापपूर्ण व्यवहारले हामीलाई उनीहरूको विरुद्ध पाप गर्न अनुमति दिँदैन। पक्कै पनि त्यहाँ ईश्वरीय विद्रोहको लागि, गडली एउटा रिभोल्टको लागि त्यहाँ ईश्वरीय विद्रोहको लागि ठाउँ छ। हामीले मानिसहरूको होइन तर परमेश्वरको आज्ञा पालन गर्नुपर्छ भन्ने समय पनि छ त्यहाँ। तर हामीले अधिकारीहरूमाथि शङ्का गर्न र उनीहरूको विरुद्धमा विद्रोह गर्ने अधिकार छ भने घोषणा गर्न हतार गर्नु हुँदैन। पत्रुस भन्छन्, कमाएर हो सम्पूर्ण आदरपूर्वक आफ्नो मालिकहरूको अधीनमा बस्छ। एक कामदारको रूपमा हामीले इमान्दारीपूर्वक आफ्नो काम गर्नुपर्ने हुन्छ, आदर र स्नेहका साथ, कठिनाई र असुविधाहरूमा पनि हामी धैर्यपूर्वक हामीले काम आफ्नो काम गर्नुपर्ने हुन्छ। पावलले यो कुरालाई एकदमै स्पष्ट बनाएको छन्। एफिसी 6:5 पावलले यसरी भन्दछन्, कमारा हो डर र कम्पसात साँचो हृदयले ख्रिस्टलाई गरे चाहिँ संसारका तिमीहरूका मालिकहरूको आज्ञा पालन गर। मानिसहरूलाई खुसी पार्नेले झैँ आँखाको अघि मात्र देखावटी काम नगर, तर ख्रिस्टका दासहरू झैँ साँचो हृदयले परमेश्वरको इच्छा पुरा गर। मानिसहरूको निम्ति होइन तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर। यो जानेर कि चाहे त्यो कमारा होस् चाहे फुक्का, जसले असल काम गर्दछ त्यसले प्रभुबाट सोही बहुमजिम पाउनेछ। तपाईँले स्पष्ट रूपमा देख्नुहुँदछ कि कामदारहरूलाई, हामी कर्मचारीहरू, हामी जहाँ जुन क्षेत्रमा रहेर हामी काम गर्दछौँ, बाइबल हामीले स्पष्टसँग भन्दछ कि हामीले डर र कम्पसात प्रभुको निम्ति, ख्रिस्टको निम्ति गरे चाहिँ हामी संसारका मालिकहरूको आज्ञा पालन गर्नुपर्ने हुन्छ। यो बाइबलको माग हो, बाइबलको बोलाउट हो। हामी सबैजना हाम्रो मालिकहरूको अधीनमा बस्न बोलाइएका छौँ, यद्यपि हाम्रो मालिक निर्दयी र क्रूर छन्, हामीले आज्ञा पालन गर्नुपर्ने हुन्छ। हामी मानिसहरूलाई खुसी पार्ने हिसाबले गर्दैनौँ, हामी देखावटी रूपमा हामी काम गर्दैनौँ। हामी जहाँ छौँ, जुन काम गर्छौँ, हामी परमेश्वरको निम्ति गर्छौँ, ख्रिस्टको लागि गर्छौँ। हामी केवल पैसाको लागि काम गर्दैनौँ, केवल हामी प्रमोसनको लागि काम गर्दैनौँ, केवल हामी हाम्रो नाउँ, हाम्रो इज्जतको लागि काम गर्दैनौँ, तर हामी परमेश्वरको महिमाको लागि काम गर्दछौँ। ख्रिस्टको निम्ति गरे चाहिँ हामी सदिच्छाले हामी सेवा गर्दछौँ। त्यही भएर पावल भन्दछ, चाहे कमारा होस् चाहे फुक्का होस्, जसले काम गर्दछ त्यसले प्रभुबाट सोही बमोजिम इनाम पाउनेछ। सो प्रिय मित्र, के तपाईँ ख्रिस्टलाई गरे चाहिँ यी संसारका मालिकहरूको आज्ञा पालन गर्नुहुन्छ? तपाईँ जे काम गर्नुहुन्छ प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर्नुहुन्छ कि तपाईँ सम्पूर्ण आदरपूर्वक आफ्ना मालिकहरूको अधीनमा बस्नुहुन्छ, निर्दयहरूका अधीनमा पनि? यदि तपाईँ मालिक हुनुहुन्छ भने कि तपाईँलाई थाहा छ कि तपाईँको पनि मालिक छ भनेर, कि यो कुरा तपाईँले गर्नुहुने व्यवहारमा झल्किन्छ? परमेश्वरले संसारका मालिकहरूलाई यसरी भन्नुहुन्छ, एफिसी 6:9 पदमा, मालिक हो आफ्ना कमाराहरूसँग त्यस्तै व्यवहार गर र धम्की दिन छोड, यो जानेर कि तिमीहरू दुबईका मालिक स्वर्गमा हुनुहुन्छ र उहाँमा पक्षपात छैन। सो कमारा हो, कामदारहरू, कर्मचारीहरू, मालिकहरू दुबईलाई परमेश्वर वचनले भन्दछ कि दुबईको मालिक स्वर्गमा हुनुहुन्छ, कर्मचारीले पनि मेरो मालिक ख्रिस्ट हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ भनेर आफ्नो मालिकहरूको अधीनमा बस्दछ। मालिक ख्रिस्टको अधीनमा ऊ रहेको कारणले गर्दाखेरि ऊ पृथ्वीको मालिकहरूको अधीनमा बस्दछ र मालिकहरूले पनि म माथि पनि मालिक छ भनेर जानेर आफ्नो जिम्मेवारी उसले पुरा गर्दछ। सो बाइबलको यो म्यान्डेट हो, यो आज्ञा हो कि हामी हाम्रो मालिकहरूको अधीनमा बस्नुपर्छ। दोस्रो, मालिकहरूको अधीनमा बस्ने कारण, दोस्रो मालिकहरूको अधीनमा बस्ने कारण, पहिलो कारण 19 पदले हामीलाई बताउँदछ कि किनकि यो परमेश्वरमा प्रशंसनीय छ, किनकि यो परमेश्वरमा प्रशंसनीय छ। पहिलो कारण, परमेश्वरलाई सम्झेर कुनै मानिसले अन्यायपूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय छ, किनभने तिमीहरूले खराब काम गरेर कुटाई खाँदा धैर्यसँग सह्यो भने यसमा ठुलो कुरा के छ र? सो मालिकहरूको अधीनमा बस्ने कुरा आफैमा परमेश्वरमा प्रशंसनीय छ, किन परमेश्वरले मालिकहरूलाई नियुक्त गर्नुभएको हो। तर निर्दय मालिकहरूको अधीनमा बस्ने कुरा झनै परमेश्वरमा प्रशंसनीय छ, किनकि भला मालिकहरूको अधीनमा त जो पनि बस्दछ, तर निर्दय मालिकहरूको अधीनमा बस्नलाई हामी बोलाइएका छौँ किनकि यो परमेश्वरमा प्रशंसनीय छ। निर्दय मालिकहरूको अधीनमा बस्नु कष्टकर कुरा हो र संसारले क्रूर र निर्दय मालिकहरूलाई सहन गर्दैन, तिनीहरूले विकल्प अपनाउँछन्। संसारका क्रूर र निर्दय मालिकहरूलाई उनीहरूले हटाउनलाई उनीहरूले रणनीति अपनाउँछन्, ढुङ्गामुढा गर्छन्, तर हामी फरक तरिकाले प्रतिक्रिया दिन बोलाइएका छौँ। हामी त परमेश्वरलाई सम्झेर अन्यायपूर्ण कष्ट सहन र हाम्रा मालिकहरूको अधीनमा बस्न बोलाइएका छौँ। यो परमेश्वरलाई सम्झेर भन्ने यहाँनिर शब्द चलाइएको छ, यसको अर्थ हामी मानिसहरूको खातिर होइन तर परमेश्वरको खातिर अन्यायपूर्ण कष्ट सहन्छौँ। हामी जे पनि गर्छौँ मानिसहरूको निम्ति होइन तर प्रभुको निम्ति जस्तै गरी गर्छौँ, यसको अर्थ। उदाहरणको लागि, छोराछोरीले केवल बुबाआमाको सहायता र इनाम प्राप्त गर्नको लागि मात्र बुबाको आज्ञा पालन गर्दैनन् तर परमेश्वरको महिमाको खातिर बुबाआमाको आज्ञा पालन गर्दछन्। त्यसरी नै हामी परमेश्वरको खातिर अन्यायपूर्ण कष्ट सहन्छौँ र त्यो परमेश्वरमा प्रशंसनीय हुन्छ। हामीले उचित सजाय भोग्दा अथवा हामीले जुन अपराध गरेको छ त्यो अपराध योग्यको सजाय भोग्दा परमेश्वर हामीसँग प्रभावित इम्प्रेस हुनुहुन्न, यसमा ठुलो नौलो कुरा ठुलो कुरा केही पनि छैन। लुका 6:32 पदमा यसो आफैले यसरी तर्क गर्नुहुन्छ कि तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्छौ भने तिमीहरूलाई के लाभ भयो, किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्, तिमीहरूले भलाइ गर्नेहरूलाई भलाइ गर्छौ भने तिमीहरूलाई के लाभ भयो, किनकि पापीहरूले पनि त्यसै गर्छन्। यो प्रिन्सिपल एउटै छ, यहाँ सिद्धान्त एउटै छ, के फाइदा के छ यसमा, लाभ के छ यसमा? पत्रुसले भन्दछन् 20:6 कि तर तिमीहरूले असल गरेर पनि दुःख भोग्नु पर्दा धैर्यसँग सहन्छौ भने यो परमेश्वरमा ग्रहण योग्य अर्थात् प्रशंसनीय हुन्छ। परमेश्वरसँगको सम्बन्धको कारणले अन्यायपूर्ण कष्ट सहनेलाई परमेश्वरले इनाम दिनुहुनेछ। तर पत्रुसको मनमा कस्तो किसिमको इनाम थियो हामीलाई थाहा छैन, यहाँनिर इनामको एउटा अर्थ लागिरहेको छ, इनामको एउटा सेन्स यहाँ दिइरहेको छ कि यसमा के लाभ भयो र, वाट क्रेडिट इट इज भन्छ अङ्ग्रेजीमा, के फाइदा छ र यसमा, के पाइन्छ र भन्ने कुरा छ। यदि हामी अन्याय खराब गरेर हामीले कष्ट भोग्छौँ भने होइन, हामी खराब काम गरेर दुष्ट काम गरेर हामीले दण्ड भोग्छौँ भने यसमा प्रशंसाको कुरा के छ र, परमेश्वरबाट पाउने कुरा के छ र यसमा? तर हामी निर्दय मालिकहरूको अधीनमा बस्छौँ र असल गर्दा गर्दै कष्ट भोग्छौँ भने, हामी इमान्दारी छौँ हाम्रो काममा, हामी घुस लिँदैनौँ, हामी ढाँट्दैनौँ, हामी कुरा लगाउँदैनौँ, हामी आफ्नो काम इमान्दारीपूर्वक काम गर्छौँ, हामीलाई प्रमोसनको भन्दा विश्वास योग्यताको हामीलाई बढी चासो छ भने, यद्यपि हामी इमान्दारी हुँदाहुँदै पनि, विश्वासयोग्य हुँदाहुँदै पनि हामीले कष्ट भोग्छौँ भने यो परमेश्वरमा प्रशंसनीय छ, यो इनामको योग्यको छ अर्को अर्थमा। र पत्रुस मनमा कुन कस्तो किसिमको इनाम थियो हामीलाई थाहा छैन, सायद पहिलो पत्रुस एक अध्यायको 3 र 5 पदमा भएको वर्णन गरिएको भविष्यको उत्तराधिकार हुनसक्छ, जहाँ यसरी भनेको छ, स्वर्गमा विश्वासीको निम्ति साँची राखेको अविनाशी विशुद्ध र नओइलाइने किसिमको अधिकार छ, उत्तराधिकार छ। तर जे होस्, पत्रुस यही भन्दछन् कि यदि हामी कष्ट सहन्छौँ भने, अन्यायपूर्ण कष्ट सहन्छौँ भने, यो परमेश्वरमा प्रशंसनीय छ, यो परमेश्वरमा प्रशंसनीय छ, ग्रहण योग्य छ, पहिलो कारण। दोस्रो 21 पदको खण्ड कले भन्दछ, किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हो, यो हाम्रो बोलावट हो, के को निम्ति हामी बोलाइएका छौँ, असल गरेर पनि दुःख भोग्नुपर्दा धैर्यसँग सहन बोलाइएका छौँ। अर्को शब्दमा हामी अयोग्य रूपमा कष्ट भोग्न बोलाइएका छौँ, अयोग्य रूपमा कष्ट भोग्नलाई हामी बोलाइएका छौँ। यो सत्य हो कि हामी प्रभुको आनन्दमा सहभागी हुनलाई बोलाएको छौँ, वी आर कल्ड टु पार्टिसिपेट इन द लॉर्ड्स जॉय, यो सत्य हो। तर यो पनि सत्य हो कि हामी ख्रीष्टको कष्टमा सहभागी हुनलाई बोलाइएका छौँ, हामी ख्रीष्टको आनन्दमा सहभागी हुनलाई बोलाइएका छौँ, हामी ख्रीष्टको कष्टमा सहभागी हुनलाई बोलाएका छौँ। यदि यस बिहानी ख्रिस्टियन विश्वास तपाईँको लागि एक बैशाखी मात्र हो भने, तपाईँ यो सुनेर निराश हुनेछ कि तपाईँ ख्रिस्टको लागि कष्ट भोग्नलाई बोलाइनु भएको छ। यु आर कल टु सफर। पहिलो कष्ट अनि त्यसपछि मात्र महिमा। अहिले हाम्रो प्राणको उद्धार भएको छ र एक दिन हाम्रो शरीरको पनि उद्धार हुनेछ। त्यसकारण हामी पृथ्वीमा रहन्छौँ, जबसम्म हामी संसारमा रहन्छौँ, जबसम्म हामी भौतिक शहरमा उद्धार हुन बाँकी रहेको उद्धार हुन बाँकी रहेको शरीरमा हामी रहन्छौँ, हामीले कष्ट भोग्नै पर्छ। र हामी कष्ट किन भोग्छौँ, किनकि हामी पति संसारमा छौँ, हामी कष्ट किन भोग्छौँ, किनकि मानिसहरूले गल्ती गर्छन् होइन, हाम्रो विरुद्धमा अपराधीको घटनाहरू गर्ने गर्दछ, हामी कष्ट किन भोग्छौँ, किनकि मानिसहरू दुष्ट छन्, मानिसहरूले आफ्नो अधिकारलाई दुरुपयोग गर्दछन्, हाम्रा मालिकहरू पनि ती मानिसहरू मध्ये पर्दछन् जसले निर्दयतापूर्वक शासन गर्दछन्, त्यसकारण हामी कष्ट भोग्दछौँ। तर मालिकहरूको सम्बन्धमा असल गर्दा गर्दै पनि हामी दुःख भोग्छौँ भने, कष्ट भोग्छौँ भने पनि हामी धैर्यसँग सहन हामी तयार छौँ, किनकि हामी यसैको निम्ति बोलाइएका छौँ, हामी यसैको निम्ति बोलाइएका छौँ। यसलाई हामीले अन्तिम बुदामा ल्याउँदछ, वचनको अन्तिम बुदामा मालिकहरूको अधीनमा बस्ने उदाहरण। हामी आफ्ना मालिकहरूको अधीनमा बस्न बोलाएका छौँ, निर्दयहरूका अधीनमा पनि, निर्दयहरूको अधीनमा बस्ने कुरा अन्याय हो, तर परमेश्वरलाई सम्झेर बाइबलले भन्दछ, कुनै मानिसले अन्यायपूर्ण कष्ट सहन्छ भने त्यो परमेश्वरमा प्रशंसनीय छ, किनकि यसैको निम्ति तिमीहरू बोलाएका हो। हामी धैर्यताका साथ अन्यायपूर्ण कष्ट सहन प्रभुद्वारा बोलाएका छौँ, हामी यसका निम्ति नियुक्त भएका छौँ, यो हाम्रो निम्ति कष्टदायी हुनसक्छ। त्यसकारण पत्रुसले हामीलाई ख्रीष्टको उदाहरणद्वारा यहाँ सान्त्वना दिन्छन्। यो गाह्रो काम हो, यो सजिलो छैन, त्यसकारण पत्रुसले हामीलाई ख्रीष्टको उदाहरण दिन्छन्, मालिकहरूको अधीनमा बस्ने उदाहरण ख्रीष्ट यहाँनिर पत्रुसले हामीलाई दिएका छन्। पद 21 बिले भन्दछ, ख्रीष्टले पनि तिमीहरूको निम्ति कष्ट भोग्नुभयो अनि तिमीहरूको लागि एउटा उदाहरण छोडी जानुभयो र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ। यहाँ उल्लेख गरिएको उदाहरण अथवा हाइपोग्रामोन भन्ने शब्द छ, जुन साना नानीहरूको लागि प्रयोग गरिन्छ। साना नानीहरूले अक्षरहरू सही रूपमा लेख्न सिक्ने उद्देश्यले वर्णमालाका अक्षरहरू पैदाउने गर्छन्। ए भनेपछि ए बी बी सी भने सी डी डी भन्दै नानीहरूले आमाको उदाहरण पछ्याएर वर्णमालाहरू सिक्ने उनीहरूले प्रयास गरिरहेको हुन्छन्। ठ्याक्कै उदाहरण भन्ने यो उदाहरण शब्द त्यस अर्थमा बच्चाहरूको नानीहरूको लागि उनीहरूको सन्दर्भमा प्रयोग गरिन्छ। अनि पत्रुसले यहाँ त्यही उदाहरण शब्द यहाँ प्रयोग गरेका छन्, भन्छन् कि ख्रीष्टले हाम्रो निम्ति उदाहरण छोडिजानुभयो अथवा ख्रीष्टले अगाडि जे गर्नुभयो त्यो हाम्रो निम्ति उदाहरण हो जसलाई हामीले पछ्याउनु पर्ने हुन्छ, अथवा यदि ख्रीष्टले हाम्रो निम्ति अन्यायपूर्ण कष्ट सहनुभयो भने हामीले पनि अन्यायपूर्ण कष्ट सहनुपर्ने हुन्छ। ख्रीष्टको कष्ट ले एक उदाहरणको रूपमा काम गर्दछ ताकि विश्वासीहरू उहाँकै पाइलामा हिँड्न सकुन्। ख्रिस्टका चेलाहरूको रूपमा विश्वासीले परमेश्वरप्रति वफादारी हुँदा प्राप्त हुने हरेक कष्ट र अपमानसँगै ख्रिस्टले जस्तै कष्ट भोग्न तयार हुनुपर्छ। ख्रिस्टले कसरी कष्ट भोग्नुभयो? ख्रिस्टले कसरी कष्ट भोग्नुभयो? ख्रिस्टले निर्दोषपूर्वक कष्ट भोग्नुभयो। पहिलो ख्रिस्टले निर्दोषपूर्वक कष्ट भोग्नुभयो। पद 22 हेर्नु न, उहाँले कुनै पाप गर्नुभएन र उहाँको मुखमा कुनै छलको कुरा पाइएन। पापी मानिसहरूको एउटा विशेषता भनेको तिनीहरूका ओठहरू अशुद्ध छन्। पापी मानिसको मुख अशुद्ध छ। यसैले यसरी स्वीकार गरेका छन्, म अशुद्ध ओठ भएको मानिस र अशुद्ध ओठ भएका मानिसहरूको बिचमा म बस्दछु। तर वचनले हामीलाई भन्दछ कि ख्रिस्टको मुखमा कुनै छलको कुरा पाइएन। पापी मानिसमा हुने जुन विशेषता छ त्यो विशेषता ख्रिस्टमा थिएन। उहाँले कुनै पाप गर्नु भएन, उहाँको मुखमा कुनै छल, कुनै झुट, अशुद्ध कुनै कुरा पाइएन। ख्रिस्टले कुनै पाप गर्नु भएन। ख्रिस्ट उहाँ कष्टको योग्य हुनुहुन्थेन, तर पनि ख्रिस्टले अयोग्य कष्ट, अनडिजर्भ्ड सफरिङ उहाँले भोग्नुभयो, अयोग्य कष्ट भोग्नुभयो। उहाँ निष्पाप हुनुहुन्थ्यो र पनि कष्ट भोग्नुभयो। ख्रिस्टले असल गर्दा गर्दै अन्यायपूर्वक कष्ट सहनुभयो। ख्रिस्टले कसरी कष्ट भोग्नुभयो? उहाँले निर्दोषपूर्वक कष्ट भोग्नुभयो। दोस्रो, ख्रिस्टले धैर्य साथ कष्ट भोग्नुभयो, धैर्यता साथ। पद 23 भन्दछ, तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नु भएन, दुःख भोग्नुभयो त उहाँले धम्की दिनु भएन, तर उचित न्याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्नुभयो। यदि यसुले उहाँले चाहनुभएको भए उहाँले चुट्कीको भरमा आफ्नो शत्रुहरूलाई खत्तम पार्न सक्नुहुन्थ्यो। स्वर्गबाट हजारौँ उहाँले दूतहरूलाई तल सैनिकको रूपमा ओह्राल्न सक्नुहुन्थ्यो चुट्कीको भरमा, तर उहाँले त्यसो गर्नु भएन। यसुले कष्ट भोगिरहँदाखेरि उहाँमाथि अभियोग लगाइँदा, मानिसले उहाँलाई निन्दा गर्दाखेरि, सताउँदाखेरि, धोका दिँदाखेरि ख्रिस्टले साटो फेर्नु भएन, ख्रिस्टले बदला लिनु भएन। ख्रिस्टले बदला लिनुको साटो बरु उहाँले उचित न्याय गर्नुहुनेमाथि, परमेश्वर पितामाथि भरोसा उहाँले राख्नुभयो। मानिसको रूपमा उहाँ आउँदाखेरि, संसारमा मानिसको रूपमा जिउँदाखेरि ख्रिस्टले पिता परमेश्वरमाथि सबै न्याय उहाँले सुम्पिनु भयो। उहाँले न्यायलाई आफ्नो हातमा लिन कोसिस गर्नु भएन। उहाँले न्याय, उचित न्याय गर्नुहुनेमाथि, परमेश्वर जसले उचित न्याय गर्नुहुन्छ, जसले न्यायलाई भ्रष्ट गर्नुहुन्न, जसले न्यायलाई बङ्ग्याउनुहुन्न, तर उहाँले एक दिन दुष्टहरूको न्याय गर्नुहुनेछ। उहाँले दुष्टहरूलाई बिना सजाय छोड्नुहुने छैन। उहाँको पवित्रताले, धार्मिकताले न्यायलाई भ्रष्ट पार्न दिँदैन, न्यायलाई सम्झौता गर्न दिँदैन, न्यायलाई रद्द गर्न दिँदैन भन्ने कुरा जानेर यसुले उचित न्याय गर्नुहुने परमेश्वरमाथि उहाँले भरोसा राख्नुभयो। कष्ट भोग्दाखेरि हामीले हाम्रो निर्दय मालिकहरूको अधीनमा बस्दाखेरि हामी कष्ट भोग्छौँ, र त्यो अधीनमा बस्दाखेरि उदाहरण अनि ख्रिस्ट हुनुहुन्छ। ख्रिस्टले निर्दोषपूर्वक धैर्यता साथ कष्ट भोग्नुभयो। विश्वासीले उहाँको कष्टमा ख्रिस्टलाई पछ्याउनु पर्ने हुन्छ। ख्रिस्टलाई उहाँको कष्टमा हामीले पछ्याउनु पर्ने हुन्छ। तर हामीले यो सधैँ सम्झाउनुपर्छ कि ख्रिस्टको कष्ट अद्वितीय कष्ट थियो, एक युनिक कष्ट थियो, फरक किसिमको कष्ट थियो। ख्रिस्टको कष्ट उहाँको चेलाहरूको निम्ति, उहाँमा विश्वास गर्ने मानिसहरूको मुक्तिको निम्ति भोग्नुभएको कष्ट थियो। हामी किन कष्ट भोग्छौँ? किनकि हामी पतित संसारमा छौँ र हामी पतित शासकहरूको, मालिकहरूको अधीन मुनि छौँ, त्यस कारण हामी कष्ट भोग्छौँ। हाम्रो कष्टले कसैलाई पनि मुक्ति, उद्धार मुक्ति दिँदैन। तर ख्रिस्टको कष्ट हाम्रो निम्ति थियो। ख्रिस्टको कष्ट साटोको कष्ट थियो। उहाँले हाम्रो निम्ति कष्ट भोग्नु, हाम्रो उद्धार र मुक्तिको निम्ति कष्ट भोग्नुभयो। त्यसकारण तेस्रो, ख्रिस्टले कसरी कष्ट भोग्नुभयो? उहाँले उद्देश्य साथ कष्ट भोग्नुभयो। उद्देश्य साथ उहाँको कष्ट खालि पतित संसारमा उहाँ जन्मेर आउनुभएको कारणले भोग्नुभएको कष्ट थिएन, तर ख्रिस्टको कष्ट उद्देश्यमूलक कष्ट थियो, पर्पजफुल कष्ट थियो। पद 24 भन्दछ, हामी पापको लेखी मरेर धार्मिकताको लेखी जिउँ भने उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रो पाप बोक्नुभयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो। ख्रिस्टले पापहरू बोक्नुभयो। यहाँ बोक्नु भने शब्द चलाइएको छ, बोक्नुले गरौँ भार उठाउने कुरालाई जनाउँदछ। यसुले हाम्रा पापहरूको गरौँ भार बोक्नुभयो, जुन हामीले कहिले बोक्न सक्ने थिएनौँ। यदि हामीले यस संसारका मानिसहरूको सबै शक्तिलाई तराजुको एकपट्टिको पल्लामा राख्यौँ र केवल एकजना मानिसको पापलाई अर्कोपट्टिको पल्लामा राख्यौँ भने पाप नै गरौँ हुनेछ, पापले नै जित्नेछ, पाप नै भारी हुनेछ। तर यदि हामीले ख्रिस्टलाई तराजुको एउटा पल्लामा राख्यौँ र संसारको सबै मानिसको पापलाई अर्को पल्लामा राख्यौँ भने ख्रिस्ट नै गरौँ हुनेछ, ख्रिस्ट नै भारी हुनुहुनेछ। ख्रिस्टले क्रुसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। ख्रिस्टले हाम्रो पापहरू बोक्नुभयो भन्नुको अर्थ उहाँले हाम्रो पापहरूको दण्ड लिनुभयो। यसको अर्थ उहाँले परमेश्वरको क्रोध साम्य पार्नुभयो। यसको अर्थ उहाँ परमेश्वर पिताद्वारा क्रुसमा त्यागिनुभयो। यसको अर्थ उहाँ क्रुसमा अपराधी जस्तै गरी उहाँ मर्नुभयो। र यसोले यो किन गर्नुभयो? ख्रिस्टको मृत्युको उद्देश्य के थियो? ख्रिस्टको कष्टको उद्देश्य के थियो? हामी पापको लेखी मरेर धार्मिकताको लेखी जिउँ भने, पापको लेखि मर्नुले पापको शक्तिबाट स्वतन्त्र हुनु, पापको दण्ड र दोष क्षमा हुनु भन्ने अर्थ लाग्छ। ताकि हामी पापको शक्तिबाट स्वतन्त्र हुन सकौँ भनेर ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो। हामी पापको दण्ड र दोषबाट मुक्त हुन सकौँ भने ख्रिस्ट मर्नुभयो। तर ख्रिस्टको मृत्युको उद्देश्य पापको क्षमा मात्र थिएन, पापको क्षमा प्रदान गर्नु मात्र थिएन, तर उहाँका मानिसहरूलाई धार्मिकताको लागि जिउन शक्ति प्रदान गर्नु पनि थियो। ख्रिस्ट केवल हामीलाई पाप क्षमा दिलाउनलाई मात्र मर्नु भएन, तर हामीलाई अब धार्मिकताको निम्ति जिउनलाई सबल बनाउनलाई पनि उहाँ मर्नुभयो। ख्रिस्ट हामीलाई धर्मी ठहराउनलाई मात्र ख्रिस्टमा मर्नु भएन, तर हामीलाई पवित्र पार्नलाई पनि उहाँ मर्नुभयो, कष्ट भोग्नुभयो। हामी पापबाट स्वतन्त्र भएका छौँ र धार्मिकताको कमरा बनेका छौँ। सो ख्रिस्टको मृत्यु खण्डअनुसार एक सम्भावित प्रायश्चित थिएन, तर वास्तविक प्रायश्चित थियो। It was not potential atonement, it was actual atonement. यो खालि सम्भावित प्रयासी थिएन। येशु ख्रिस्ट यहाँ सामान्य अर्थमा मरिराख्नु भएको थिएन, उहाँ तर विशिष्ट रूपमा, निर्दिष्ट रूपमा, निर्दिष्ट मानिसहरूको निम्ति उहाँ मरिराख्नु भएको थियो। येशु जब क्रुसमा उहाँ मर्नु हुँदै थियो, जब येशु ख्रिस्टले क्रुसमा पाप बोक्नु हुँदै थियो, उहाँलाई थाहा थियो उहाँले कसको पाप क्रुसमा बोकिराख्नु भएको थियो भनेर। उहाँले जेनरली संसारको सबै मानिसको पाप बोकेर क्रुसमा मरिराख्नु भएको थिएन, तर येशुलाई थाहा थियो उहाँले कसको पाप बोकेर क्रुसमा मर्दै हुनुहुन्थ्यो। एउटा वास्तविक प्रायश्चित थियो, येशु ख्रिस्टले क्रुसमा हाम्रो पाप बोक्नुभयो, क्रुसमा हाम्रो पाप बोक्नुभयो। ख्रिस्टले जुन उहाँको थिएन, जुन पाप हाम्रो थियो, हाम्रो अधर्म, हाम्रो दोष, ख्रिस्टले आफ्नो जस्तै गरी लिएर क्रुसमा उहाँ मर्नुभयो। ख्रिस्टको कष्ट उद्देश्यमूलक कष्ट थियो, ख्रिस्टको कष्ट हामीलाई उद्धार दिने किसिमको कष्ट थियो, यो प्रायश्चितको कष्ट थियो, यो साटोको कष्ट थियो, हाम्रो निम्ति हाम्रो साटोमा भोगिएको कष्ट थियो। एक पापीको रूपमा अन्यायपूर्ण कष्ट सहनु स्वाभाविक कुरा हो, यो सामान्य कुरा हो, तर निष्पाप येशूले अन्यायपूर्ण कष्ट सहनु यो अकल्पनीय कुरा हो। सो ख्रिस्ट क्रुसमा मर्नुभयो, हाम्रो साटोमा उहाँले कष्ट भोग्नुभयो, हाम्रो साटोमा उहाँले अन्यायपूर्ण अन्यायपूर्वक कष्ट सहनुभयो, र परिणामस्वरूप प 24 भन्दछ, 24 खण्ड सीले खण्ड गले कि उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो। हामी ख्रिस्टको चोटहरूद्वारा, ख्रिस्टको कष्टहरूद्वारा हामी निको भएका छौँ। तर कुन अर्थमा हामी निको भएका छौँ, कुन अर्थमा हामी निको भएका छौँ? यसको अर्थ यो होइन कि ख्रिस्टको मृत्युमा हाम्रो शरीरलाई चङ्गाइ, हाम्रो शारीरिक चङ्गाइ पनि समावेश भएको थियो भन्ने अर्थ लाग्दैन। जुन अब हामीले अब विश्वासद्वारा दाबी गर्नुपर्छ भने धेरैले सिकाउने गर्दछ, जब ख्रिस्ट क्रुसमा मर्नुभयो उसले हाम्रो शारीरिक रोगहरूलाई लिएर क्रुसमा मर्नुभयो, अब हामीले दाबी गरेर विश्वासद्वारा माग्यौँ भने चङ्गाइ हाम्रो, विश्वासीहरू निको, विश्वासीहरू रोगी हुनु हुँदैन, विश्वासीहरू स्वास्थ्य हुनुपर्छ, विश्वासीहरू धनी हुनुपर्छ भन्ने शिक्षाहरू हामी आज जताततै पाउन सक्छौँ, विशेष गरी सामाजिक सञ्जालहरूमा। तर यहाँ चङ्गाइको अर्थ, निको भन्ने यहाँ शब्दको अर्थ यसलाई हामीले शारीरिक अर्थमा हामीले यसलाई लिन मिल्दैन। क्रिस्टियनहरू यस संसारमा बिरामी हुने छैन, किनभने तिनीहरूको चङ्गाइ ख्रिस्टको क्रुसमा खरिद गरिएको थियो भन्ने कुरा यदि साँचो हो भने, यो पनि साँचो हुनुपर्छ कि क्रिस्टियनहरू कहिले मर्दैन, किनभने ख्रिस्टले क्रुसमा मृत्युलाई जित्नुभएको थियो। तर क्रिस्टियनहरू बिरामी हुन्छन्, क्रिस्टियनहरू मर्छन्। सो यहाँ आत्मिक चङ्गाइको बारेमा कुरा भइरहेको छ, तर यो मलाई कसरी थाहा भयो? कन्टेक्स्ट सन्दर्भलाई हामी ध्यान गर्नुपर्ने ध्यान दिनुपर्ने हुन्छ सन्दर्भलाई. हामी जब हामी कुनै पनि बाइबल खण्डहरू पढ्छौँ त्यो खण्डलाई हामी सन्दर्भमा त्यसको अगाडि के छ पछाडि के छ त्यसलाई हामी ध्यान दिनुपर्ने हुन्छ. बाइबल अध्ययन गर्दाखेरि सन्दर्भ राजा हो, कन्टेक्स्ट इज द किङ भनेर भन्ने गर्छ. सन्दर्भ भनेको राजा हो. प्रत्येक पाठको तत्कालीन अथवा तत्काल सन्दर्भ र फराकिलो सन्दर्भ हुन्छ. इमिडिएट सन्दर्भ त्यसको वरिपरिको सन्दर्भ र त्यसको फराकिलो सम्पूर्ण बाइबल त्यसको आफ्नै सन्दर्भ हो. सो पद चौबिसको खण्ड गको तत्कालीन यो सन्दर्भ के हो, त्यसको तत्काल सन्दर्भ के हो, त्यसको वरिपरिको सन्दर्भ के हो. चौबिसको ए र बी अथवा क र ख र पच्चिस पद हो. तपाईँले बाइबलमा हेर्नुहोस् न, हामी पापका लेखि मरेर धार्मिकताको लेखि जियौँ भने उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रो पाप बोक्नुभयो भनेर भन्दछ. अनि पच्चिसले भन्दछ किनभने तिमीहरू भेडा चाहिँ बरालिरहेका थियौ तर अब तिमीहरूको आत्मा गोठाला र संरक्षक कहाँ फर्किआएका छौ र त्यसको बिचमा उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो. यहाँनिर शारीरिक अर्थमा यहाँनिर कुरा गरिरहेको छैन. यहाँ हामीलाई चौबिस पदले भन्दछ यहाँ पापको कुरा गर्दछ, हाम्रो पापको कुरा गर्दछ. पच्चिस पदले हाम्रो आत्माको कुरा गर्दछ भने यसको अर्थ यो निको भन्ने शब्द यो शारीरिक अर्थमा हामीले लिन मिल्दैन. यहाँ आत्मिक अर्थमा कुरा गरिरहेको छ. यसको फराकिलो सन्दर्भ के हो, यसया 53 अध्याय. यसया 53 अध्याय अघि भर्खर हामीले हाम्रो वचन पाठमा हामीले पढ्यौँ, हामीले सँगै त्यसको आधार हामीले पापहरू पनि स्वीकार गऱ्यौँ. यसया 53 अध्यायले के भन्दछ, यसया 53 अध्याय, निश्चय नै उसले अथवा ख्रिस्टले हाम्रा निर्बलताहरू बोक्यो, हाम्रा दुःख बोक्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौँ. तर ऊ त हाम्रो अपराधहरूको निम्ति छेडियो, हाम्रो अधर्मको निम्ति उपेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि फर्यो र उसको कोराको चोटले हामी निको भयौँ. हामी सबै भेडा चाहिँ बरालिएका छौँ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ र परमप्रभुले उसमाथि हामी सबैको अधर्ममा हालिदिनु भएको छ. तपाईँले विचार गर्नुभयो यसया 53 अध्यायले के भन्दछ, ख्रिस के को निम्ति छेडिनु भयो, हाम्रो अपराधहरूको निम्ति छेडिनु भयो, उसमा ख्रिसमाथि हाम्रो अधर्म पर्यो, अनि त्यसपछि भन्दछ कि उहाँको कोराको चोटले हामी निको भयौँ. कुन अर्थमा निको भयौँ, हामी आत्मिक अर्थमा निको भयौँ. यहाँनिर ख्रिस्ट हाम्रो क्यान्सरको लागि, हाम्रो रोगहरूको लागि उहाँ छेडिनुभयो, पेलिनुभयो भनेर भनेको हुन्थ्यो भने अनि उहाँको कुराको चोटि हामी निको भयौँ भन्दाखेरि त्यसले अर्थ राख्थ्यो. तर यहाँ अपराधको कुरा गरिरहेको छ, यहाँ पापको कुरा गरिरहेको छ, हामी भेडा चाहिँ बरालीको कुरा गरिरहेको छ, हामी आफ्नो बाटोतिर लागेको कुरा गरिरहेको छ, अनि यहाँ हाम्रो अधर्मको कुरा गरिरहेको छ भने ख्रिस्ट जब ख्रिस्टमा उहाँ मर्नुभयो हामीलाई, उहाँले हामीलाई अधर्म पाप अपराधहरूबाट निको पार्नुभयो. निको हुनु भनेको हामी हाम्रा पापहरूबाट शुद्ध भएका छौँ, हाम्रो पाप क्षमा गरिएको छ, हामी ख्रिस्टको रगतद्वारा पवित्र गरिएका छौँ, पवित्र बनाएका छौँ. हामी एकपटक भेडाहरू जस्तै हाम्रो पापहरूमा हराएका थियौँ तर हामी ख्रिस्टद्वारा हाम्रो गोठालो कहाँ, हाम्रो आत्माको संरक्षक कहाँ फर्काइ ल्याइएका छौँ. हामी आफै आएका होइनौँ, हामीलाई ल्याइएका हौँ. हामी हाम्रो आत्माको रक्षा गर्नुहुने, क्षमा गर्नुहुने गोठालो परमेश्वर कहाँ फर्कन सक्ने स्थितिमा थिएनौँ. हामी असहाय थियौँ, हामी आशाविहीन थियौँ, तर ख्रिस्ट आफ्ना भेडाहरू खोज्न र तिनीहरूलाई गोठमा फर्काउनलाई यस संसारमा आउनुभयो. ख्रिस्ट असल गोठालो हुनुहुन्छ जसले भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो. यो संसारमा दुःख कष्ट अपरिहार्य छ, हामी पति संसारमा भएको कारणले हामी कष्ट भोग्छौँ. हामी विशेष रूपमा यस कारण कष्ट भोग्छौँ किनकि हामी आफ्नो अधिकारको दुरुपयोग गर्ने पापबाट प्रभावित पवित एउटा पतित मानिसहरूको मालिकहरू अधीन मुनि रहेर हामी काम गर्छौँ भने ती मालिकहरूको अधीनमा बस्ने कुरा सम्भव छ, सम्भव छ. यस कारण सम्भव छ किनकि ख्रिस्ट पनि उहाँ निष्पाप हुँदाहुँदै, निर्दोष हुँदाहुँदै हामी जस्तो पापीहरूको साटोमा क्रुसमा मर्नुभयो. उहाँले अन्यायपूर्वक मृत्यु सहनुभयो हाम्रो साटोमा. त्यसकारण प्रियहरू, यदि तपाईँ र म संसारमा हाम्रो मालिकहरूको अधीन मुनि रहँदाखेरि हामी कष्ट भोगिरहेको छ भने निराश नहुनुहोस्, हताश नहुनुहोस्. यसुले तपाईँ मेरो अवस्था जान्नुहुन्छ, अन्यायपूर्वक कष्ट सहनु भने के हो यसु जान्नुहुन्छ. उहाँ आफै संसारमा हामी हिँड्ने बाटो हिँडेर गइसक्नु भएको छ. यसुले नै हामीलाई अन्यायपूर्ण मालिकहरूको अधीन मुनि कष्ट भोग्नलाई सहायता गर्नुहुनेछ. तर यदि तपाईँ एक भलो र असल काम एउटा मालिकको अधीनमा तपाईँ रहेर काम गर्नुहुँदैछ भने परमेश्वरलाई धन्यवाद दिनुहोस्, परमेश्वरको प्रशंसा गर्नुहोस् जसले तपाईँलाई एक असल मालिक दिनुभएको छ। तर तपाईँको लागि त्यो दुवै कुरा दुवै कुरा लागू हुँदैन भने, तपाईँ एक विद्यार्थी हुनुहुन्छ भने बच्चाहरूलाई तपाईँले अवहेलना नगर्नुहोस्, किनकि दिन आउनेछ, समय आउनेछ, तपाईँ पनि संसारमा एक दिन ढिलो वा चाँडो त्यस्ता मालिकहरूको अधीनमा हुनुहुनेछ, जसलाई देखेर तपाईँ एकदमै निराश हुनुहुनेछ, हर्ट हुनुहुनेछ, जसलाई तपाईँले आफ्नो जीवनमा पन्साउन खोज्नुहुनेछ, जसलाई लिएर तपाईँले कुरा काट्नुहुनेछ, जसको कुभलो चिताउन तपाईँले पनि बेर लाउनुहुने छैन, त्यो दिन आउनेछ। तर तपाईँले परमेश्वरको वचनलाई ध्यानमा राख्नुहोस् कि हामी कष्ट भोग्नलाई संसारमा फरक हुनलाई बोलाएका छौँ, हामी संसारमा ख्रिस्टको पाइला पछ्याउनलाई बोलाएको छौँ। ख्रिस्ट जो आफै पनि हाम्रो साटोमा कष्ट भोग्नुभयो, हामी अब ख्रिस्टले हाम्रो साटोमा कष्ट भोग्नुभयो, अब हामी ख्रिस्टको खातिर कष्ट भोग्छौँ, मुक्तिको निम्ति होइन तर पवित्रीकरणको निम्ति, ख्रिस्ट जस्तै हुनलाई। संसारमा ख्रिस्टले हामीलाई त्यत्तिकै छाड्नु भएको छैन, ताकि हामी संसारमा रहिन्जेल हामी ख्रिस्टको साक्षी बन्न सकौँ भनेर। त्यसकारण हामी काम गर्छौँ, जुन ठाउँमा हामी छौँ त्यहाँ पक्कै पनि असल खराब दुवै मानिस छन्। तपाईँ र म कस्तो छौँ, तपाईँ र म कुन समूहमा छौँ, कुन हामी कसको पक्ष लिन्छौँ, कि तपाईँ हामी भिन्न छौँ, कि हात उठाउनेसँग हामी हात उठाउँछौँ, मुढा ढुङ्गामुढा गर्नेसँग ढुङ्गामुढा गर्छौँ, कि हामी बसेर घुँडा टेकेर प्रार्थना गर्छौँ, हामी फरक भिन्न हुने कायम भिन्न भिन्नता कायम राख्ने हामी चेष्टा गर्छौँ। प्रियहरू, ख्रिस्चियन जीवन कष्टपूर्ण जीवन हो, हामी कष्ट भोग्नलाई बोलाइएका छौँ। यो कुरा सुन्दाखेरि अचम्म लाग्न सक्छ, यदि सायद तपाईँले सुन्नुभएको थिएन भने, तपाईँले अहिलेसम्म सुन्नुभएको खालि आशिषको कुरा, चङ्गाई कुरा मात्र सुन्नुभएको थिएन, सायद हामी कष्ट भोग्नलाई बोलाइएको कुराहरू तपाईँको निम्ति अपचनीय हुनसक्छ, पच्न नसक्ने किसिम हुनसक्छ। तर बाइबलको सत्यता यही हो कि हामीहरू ख्रिस्टको खातिर कष्ट भोग्नलाई बोलाइएका छौँ, परमेश्वरको खातिर हामी हाम्रा मालिकहरूको शासकहरूको अधीनमा बस्नलाई बोलाइएका छौँ, चाहे त्यो शासक भलो र असल होस् वा त्यो मालिक निर्दय होस्। हामी प्रार्थना गरौँ परमेश्वरले हामीलाई यो संसारमा यो कष्टपूर्ण जीवन बिताउन हामीलाई ख्रिस्ट र उहाँको सुसमाचारद्वारा आत्माद्वारा हामीलाई सहायता गरौँ।